यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। नेपालमा हिजो एकै दिन 1566 जना कोरोना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो थप 1566 जना कोरोना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त हुनेको कुल संख्या 27,127 पुगेको जानकारी दिनुभयो। हिजो काठमाण्ड उपत्यकामा 408 जना सहित देशभर थप 1041 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 45,277 पुगेको छ। मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणका कारण हिजो थप 9 जनाको मृत्यु भएको छ। संक्रमणबाट हिजो 6 जना पुरूष र 3 जना महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 280 पुगेको छ। मन्त्रालयले कोरोना संक्रमणका कारण सुत्केरी आमा तथा शिशुहरूमा स्वास्थ्य सेवा प्रभावित भएको भन्दै निषेधाज्ञा जारी रहेको अवस्थामा हेल्पलाइनका माध्यमबाट स्वास्थ्य सुरक्षाका सेवा प्रदान गरिरहेको जनाएको छ। स्वास्थ्य सेवा विभाग मातृ तथा नवजात शिशु शाखा प्रमुख डाक्टर पुण्य पौड्यालले बाहिर आएका खबर जस्तो कोरोना संक्रमण अवधिमा मातृ मृत्यु दर वृद्धि नभएको बताउनुभयो। उहाँले सुत्केरी हुन तथा गर्भवती अवस्थामा संक्रमण भए या नभएमा समेत अस्पताल जान पनि आग्रह गर्नुभयो। प्रदेश नम्बर 2 सरकारले एक साताभित्रमा 50 भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको छ। प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न जिल्लाहरूमा कोरोनाका लक्षण सहितका बिरामीहरू फेला पर्न थालेको र कतिपय गम्भीर प्रकारका बिरामीको आईसीयू तथा भेन्टिलेटरकै अभावमा मृत्यु भएपछि सरकारले छोटो प्रक्रिया मार्फत भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या अत्यधिक बढ़नुका साथै समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि सरकारले विभिन्न निकाय तथा स्वयंसेवीहरूसँगको सहकार्यमा जनचेतना अभियान शुरू गरेको छ। मुलुकमा कोरोना संक्रमितको संख्या निरन्तर बढ़न थालेपछि त्यसको रोकथाम र नियन्त्रणका लागि देशका विभिन्न स्थानमा जारी निषेधाज्ञा तथा लकडाउनको अवधि फेरि बढ़ाइएको छ। डडेलधुरामा भदौ 31 गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ। जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि भदौ 12 गतेदेखि 19 गतेसम्मका लागि थपिएको निषेधाज्ञा भदौ 31 गतेसम्मका लागि थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो। रूपन्देहीमा पनि लकडाउनमा केही खुकुलो बनाउँदै एक साता थप गर्ने निर्णय भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिश मौजिम जिल्ला सुरक्षा समितिको हिजोको बैठकले जिल्लाभर लागू हुने गरी भदौ 28 गते राति 12 बजेसम्मका लागि लकडाउनको आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिनुभयो। कैलालीमा जारी निषेधाज्ञा खुकुलो बनाउँदै भदौ 31 गतेसम्मका लागि थप गरिएको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले देश बाहिर रहने नेपालीलाई नेपालको दलगत राजनैतिक विषयमा रहेर विभाजित नहुन आग्रह गर्नुभएको छ। अनलाइनका माध्यमबाट हिजोदेखि शुरू भएको गैर आवासीय नेपाली संघ अमेरिकाको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन गर्नुहुँदै मन्त्री गेवालीले कांग्रेस कम्युनिष्ट र गुट उपगुटका नाममा विदेशमा झगड़ा नगर्न गैर आवासीय नेपाली समक्ष आग्रह गर्नुभयो। मन्त्री गेवालीले नेपालको विकास र समृद्धिका लागि गैर आवासीय नेपालीको लगानी मात्र होइन गैर आवासीय ले विदेशमा सिकेको सिप ज्ञान र अनुभव उपयोग गर्न सरकार सधैं तयार रहेको उल्लेख गर्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले बागलुङको ढोरपाटनका बाढ़ी पहिरो प्रभावितहरूका लागि एकीकृत बस्ती निर्माण गर्ने योजना रहेको बताउनु भएको छ। राहत सामग्री सहित बाढ़ीग्रस्त क्षेत्र ढोरपाटन नगरपालिका 9 बोबाङ पुग्नुभएका मुख्यमन्त्री गुरूङले पीड़ित परिवारले चाहे अनुसारको घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले क्षति पुगेका विद्यालय जलविद्युत आयोजना स्वास्थ्य एकाई तथा सड़क निर्माणमा जिल्लामा हालै स्थापना गरेको पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिने बताउनुभयो। लघु जलविद्युत आयोजनामा क्षति पुगेपछि बागलुङको ढोरपाटन नगरपालिकाको बाढ़ीग्रस्त क्षेत्रमा विद्युत र संचार सेवा अवरूद्ध भएको छ। बुधबार राति भुजी खोलामा आएको बाढ़ीले 11 जलविद्युत आयोजनामा क्षति पुर्याएको हो। मोबाइल टावरमा विद्युत आपूर्ति रोकिँदा संचार सेवा समेत अवरूद्ध भएको छ। संचार सेवा विच्छेद हुँदा प्रभावित क्षेत्रका बारेमा जानकारी लिन दिन र समन्वयमा समेत कठिनाई भइरहेको जनाइएको छ। लघु जलविद्युत आयोजनामा क्षति पुग्दा वड़ा नम्बर 1, 2, 5, 6, 7, 8 र 9 विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको नगर उपप्रमुख करमती पुनले जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर सरकारलाई सुझाव दिने तयारी गरेको छ। शिक्षा पत्रकार समाज सेजले हिजो आयोजना गरेको भर्चुअल बहसमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले बोर्डले दिने सुझाव अध्ययन गरेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कोविड 19 रोकथाम तथा नियन्त्रण केन्द्रले परीक्षा सञ्चालनका विधि र मितिबारे बाधा अड्काउ फुकाउ सहित निर्णय गर्ने बताउनुभयो। बोर्डले कोविड 19 जोखिम बढ़िरहेको र कक्षा बाह्रको परीक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्ने भएकाले कक्षा 10 र 11 जस्तो आन्तरिक मूल्यांकनका आधारमा प्रमाणीकरण नगरी राष्ट्रिय स्तरको परीक्षा गर्न सुझाव तयार गरेको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपाललाई यस वर्षको युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड 2020 प्रदान गर्ने भएको छ। युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डाक्टर बाबुराम अधिकारीका अनुसार ज्येष्ठ नागरिक र साक्षरताका सवालमा सो संस्थाले दिएको योगदानको मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गर्न लागि हो। र यस वर्षको निजामती सेवा दिवसको नारा स्वच्छ र सक्षम निजामती प्रशासन समृद्धि र सुशासन तय गरिएको छ। सरकारले यो वर्ष कोरोना भाइरसका कारण कार्यालयमा नै दिवस मनाउन निर्देशन दिएको छ। निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा प्रत्येक वर्ष भदौ 22 गते निजामती सेवा दिवस मनाउने गरिन्छ। नेपालमा करिब 80,000 निजामती कर्मचारी रहेका छन्। 6 बजेको समाचार यही पूरा हुन्छ। अब कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।